देखिए भाई आगे सबक, व इन इख्तलफ शाहिद अल-क़त्ल फी ज़मानिही औ मकानिही औ आलतिही औ क़ाल शाहिदुन क़त्लहू बिअसं व क़ाल अल-आख़र जहिलतु आलत क़त्लिही लग़त व इन शहिदा बिक़त्लिही व क़ाला जहिलना आलतहु तजिबुद्दिया القياس ألا يجب شيء لأن حكم القتل يختلف باختلاف الآلة ووجه الاستحسان إنهم شهدوا بمطلق القتل والمطلق ليس بمجمل. سورة مسألة یہ بھئی کہ ایک قتل کے بارے میں دو افراد گواہی دیتے ہیں قتل کے لیے، البتہ ان گواہیوں میں تھوڑا سا اختلاف آ جاتا ہے. مثلا ایک گواہ کہتا ہے کہ اس قاتل نے زید کو جمعے کے دن قتل کیا تھا، اور دوسرا گواہ کہتا ہے کہ اس نے زید کو ہفتے والے دن قتل کیا تھا. تو زمانے میں اختلاف آ گیا یا جگہ کے اندر اختلاف آ گیا. ایک کہتا ہے کہ اس قاتل نے زید کو لاہور میں قتل کیا، اور دوسرا کہتا ہے کہ اس نے زید کو اسلام آباد میں قتل کیا، یا ایک ہی شہر میں مختلف جگہوں کا، مطلب جگہ مختلف ہے دونوں کے جو بیان کر رہے ہیں. ایک مثلا کہتا ہے کہ لاہور کے فلاں علاقے میں قتل کیا ہے اس نے، اور دوسرا علاقہ بتلاتا ہے کہ اس نے وہاں پر زید کو قتل کیا ہے. یا آلہ قتل کے اندر دو گواہ اختلاف کرتے ہیں، ان کی گواہی مختلف ہے. ایک کہتا ہے کہ اس نے اس کو بندوق کے ذریعے گولی مار کر قتل کیا، اور دوسرا کہتا ہے کہ اس نے اس کو لاٹھیاں مار مار کر قتل کیا ہے. بھائی تو آلہ قتل میں اختلاف آ گیا. یا ایک کہتا ہے کہ اس نے زید کو لاٹھیاں مار کر قتل کیا، اور دوسرا کہتا ہے کہ اس نے زید کو قتل کیا ہے لیکن مجھے نہیں معلوم کس چیز کے ذریعے قتل کیا ہے. تو یہاں ایک آلہ قتل کو ذکر کر رہا ہے اور ایک گواہ آلہ قتل سے لا علم ہے. تو ان تمام صورتوں میں یاد رکھیے یہ گواہی لغو ہو جائے گی، اس کی وجہ سے مجرم کو سزا نہیں ہو سکتی. بھائی سزا نہیں ہو سکتی، یاد رکھیے. ضابطہ یہ ہے کہ شہادت کے اندر یعنی گواہی کے اندر دونوں گواہوں کا اتفاق ضروری ہے. زمانہ بھی ایک بیان کریں، جگہ بھی ایک بیان کریں، اور آلہ بھی ایک بیان کریں، اتفاق ضروری ہے. لہذا اگر ان میں اختلاف آ گیا ان چیزوں کے اندر تو ان کی گواہی لغو ہو جائے گی. لغو ہو جائے گی یعنی اس کو رد کر دیا جائے گا، رد کر دیا جائے گا. اس لیے کیونکہ قتل تو ایک ہی دفعہ ہو سکتا ہے، قتل میں تو تکرار نہیں ہو سکتا. ایک کہہ رہا ہے اس نے لاہور میں قتل کیا، دوسرا کہہ رہا ہے اسلام آباد میں قتل کیا. بھئی قتل میں تو تکرار نہیں، ایک آدمی تو ایک ہی دفعہ قتل ہو سکتا ہے. تو ایک گواہ نے جس قتل کی گواہی دی وہ اور قتل ہے، دوسرے نے جس قتل کی گواہی دی وہ اور قتل ہے. تو گویا ہر قتل پر ایک ایک گواہی پائی گئی، حالانکہ کتنی گواہیاں ضروری ہیں؟ دو آدمیوں کا گواہی دینا ضروری ہے عام مسائل کے اندر، یہ اور یہ اسی طرح قتل کے اندر. بھائی اسی طرح ایک گواہ نے کہا کہ زید نے جمعے کے دن قتل کیا ہے، اور دوسرا گواہ کہتا ہے کہ ہفتے کے دن قتل کیا ہے. بھئی قتل تو ایک ہی دفعہ ہو سکتا ہے، اس میں تکرار نہیں ہو سکتا. تو ایک گواہ جس قتل کی گواہی دے رہا ہے وہ اور ہے، اور دوسرا گواہ جس قتل کی گواہی دے رہا ہے وہ اور قتل ہے. تو گویا ہر قتل پر ایک ایک گواہی ہو گئی، اور ایک گواہی کی وجہ سے تو دعویٰ ثابت نہیں ہو سکتا. یہ مانا ہے، دیکھیے بھائی کہتے ہیں وَإِنِ اِخْتَلَفَ شَاهِدَ الْقَتْلِ، یہ اصل میں تھا شَاهِدَانِ الْقَتْلِ، تسنیت بھائی نون اضافت سے گر گیا. شَاهِدَ الْقَتْلِ، یہ شاہدا کا الف بھی پھر التقاء ساکنین کی وجہ سے گر جائے گا. بھائی وَإِنِ اِخْتَلَفَ شَاهِدَ الْقَتْلِ، اور اگر اختلاف کیا قتل کے دو گواہوں نے، فی زمانی ہی قتل کے زمانے میں، یعنی ایک جمعہ بتلاتا ہے تو دوسرا ہفتہ بتلا رہا ہے، او مکان ہی، یا انہوں نے اختلاف کیا قتل کی جگہ میں، یعنی ایک اگر ایک جگہ بتلا رہا ہے تو دوسرا دوسری جگہ، او آلتی ہی، یا وہ اختلاف کرتے ہیں آلہ قتل میں، او قال شاہد قتلہ بعصن، یا ایک گواہ کہتا ہے کہ اس قاتل نے اس کو قتل کیا لاٹھی کے ذریعے، وقال الآخر جہلت آلت قتلہ، اور دوسرا کہتا ہے کہ میں اس کے آلہ قتل سے لا علم ہوں. جہل یجہلو کا معنی لا علم ہونا، نہ جاننا. اور دوسرا گواہ کہتا ہے جہل تو آلت قتلی ہی، کہ میں اس کے آلہ قتل سے لا علم ہوں، مجھے اس کا علم نہیں ہے. لغت ای لغت الشہادت، یہ تو یہ گواہی لغو ہو جائے گی، اس لیے کیونکہ ہر قتل پر گویا ایک ایک گواہی ہے، اور ایک گواہی کی وجہ سے قتل ثابت نہیں ہوتا. وَإِن شَهِدَا بِقَتْلِهِ، اور اگر ان دونوں گواہوں نے اس کے قتل کی گواہی دی، وَقَالَا، اور کہا جَهِلْنَا آلَتَهُ، کہ ہمیں آلہ قتل جو ہے اس کا ہمیں علم نہیں. دونوں نے کہا کہ کس چیز سے قتل کیا یہ ہمیں پتا نہیں، البتہ اس نے زید کو قتل کیا ہے. دونوں گواہوں نے کہتے ہیں اس صورت میں تجب الدیت، دیت واجب ہوگی، دیت واجب ہوگی. آگے آپ کو بتلائیں گے کہ قیاس کا تو یہ تقاضا ہے کہ کچھ بھی ثابت نہیں ہونا چاہیے، کیونکہ دونوں گواہ کیا کہہ رہے ہیں کہ آلہ قتل کا ہمیں علم نہیں. بھئی آلہ قتل کے بدلنے سے تو قتل بدل جاتا ہے، بندوق سے قتل کرے گا تو وہ قتل عمد ہے، اس میں قصاص آئے گا، اور لاٹھی سے قتل کرے گا تو وہ شبہ عمد ہے، اس کے اندر دیت آئے گی، بھئی دیت مغلظہ. تو آلے کے بدلنے سے قتل کی قسم ہی بدل جاتی ہے، اور جب انہوں نے کہا ہمیں علم ہی نہیں، تو پھر لہٰذا ان کی گواہی کیا ہونی چاہیے، لغو ہونی چاہیے، اس کی وجہ سے کچھ بھی نہیں آنا چاہیے. لیکن استحسانن دیت واجب ہوگی، استحسانن دیت واجب ہوگی. کیوں کہتے ہیں؟ اس لیے کیونکہ جب انہوں نے کہا کہ آلہ قتل کا ہمیں پتا نہیں لیکن قتل اس نے کیا ہے، تو گویا وہ مطلق ایک قتل کی گواہی دے رہے ہیں. کس کی؟ مطلق قتل کی گواہی دے رہے ہیں. ایک ہوتا ہے مطلق، ایک ہوتا ہے مقید. مطلق جس میں کوئی قید ذکر نہ ہو، مقید جس میں کوئی قید ذکر ہو. قید ذکر ہو، مثلا میں کہتا ہوں میرے پاس ایک آدمی آیا، کل میرے پاس ایک آدمی آیا تھا، دیکھو میں نے ساتھ کوئی قید نہیں لگائی، ایک آدمی آیا تھا، ہو سکتا ہے وہ عالم ہو، ہو سکتا ہے عالم نہ ہو، ہو سکتا ہے وہ تاجر ہو، ہو سکتا ہے تاجر نہ ہو. تو یہ مطلق ہے، اس میں ہر احتمال آ گیا. اور ایک ہوتا ہے مقید جس میں قید لگا دی جائے، صفت وغیرہ یا کسی طریقے سے کوئی قید لگا دی جائے. جیسے میں کہتا ہوں کہ کل میرے پاس ایک عالم آدمی آیا تھا، تو دیکھو یہ کیا ہے، عام آدمی ہے یا عالم ہے؟ عالم. میں نے عالم ہونے کی قید ساتھ لگا دی، معلوم ہوا عالم تھا، غیر عالم نہیں تھا. یا میں کہتا ہوں کل میرے پاس ایک تاجر آدمی آیا تھا، تو دیکھو معلوم ہوا آنے والا تاجر تھا، غیر تاجر نہیں تھا. تو ایک ہوتا ہے مطلق جس میں قید نہ ہو، اور ایک ہوتا ہے مقید جس میں قید ہو. تو اسی طرح یہاں پر بھی ہے، ایک ہے مطلق قتل، ایک ہے مقید قتل. مطلق قتل جس میں آلہ قتل انہوں نے ذکر نہیں کیا، اب اس میں احتمال ہے، ہو سکتا ہے گولی مار کر قتل کیا ہو، ہو سکتا ہے لاٹھی کے ذریعے قتل کیا ہو، ہو سکتا ہے کسی اور طریقے سے قتل کیا ہو. اور ایک ہے مقید قتل کے جس میں آلے کا بھی بتلا دیں کہ کس کے ذریعے قتل کیا، بندوق کے ذریعے قتل کیا یا لاٹھی کے ذریعے قتل کیا، وہ بھی بیان کر دیں. تو ایک ہے مطلق اور ایک مقید، اور وہ یہاں پر آلہ قتل سے لا علم ہیں، تو مطلق قتل کی گواہی دے رہے ہیں، اور مطلق پر عمل ہو سکتا ہے، مطلق پر عمل ہو سکتا ہے. اچھا مجمل بھی سمجھ لیں. مجمل، مجمل وہ جس میں ابہام ہو، جس کے لیے بیان چاہیے، جو بیان کے بغیر سمجھ ہی نہ آئے. بھائی بیان کے بغیر سمجھ ہی نہ آئے، اس کے لیے بیان چاہیے. جیسے قرآن کے اندر ہے، اللہ جگہ جگہ حکم دیتے ہیں نماز پڑھو. نماز پڑھنی کیسے ہے؟ قرآن میں ایک جگہ بھی اس کا ذکر نہیں. قرآن میں جگہ جگہ حکم ہے زکات ادا کرو. ادا کرنی کیسے ہے، کتنی ادا کرنی ہے، ایک جگہ بھی اس کی تفصیل ذکر نہیں. तो इसको कहते हैं मुजमल। इसके लिए क्या चाहिए? बयान चाहिए कि किस तरह पढ़ें, किस तरह अदा करें, इसका तरीका क्या है। तो उसकी तफसील फिर अहादीस नबवीया में मिलती है। भाई बात समझ में आ रही है? अहादीस के अंदर नमाज की पूरी तफसील बयान होती है, और इसी तरह जकात की पूरी तफसील बयान होती है, और इसी तरह तमाम अहकाम की तफसील फिर हमें अहादीस के अंदर मिलती है। भाई तो मुजमल हो जिसके लिए क्या चाहिए? बयान चाहिए। और मुजमल पर अमल नहीं हो सकता जब तक बयान नहीं आएगा। अगर अहादीस में नमाज का बयान ना होता तो हमें पता ही ना चलता कि नमाज पढ़नी कैसे है, तो अमल कैसे हम करते भाई। तो मुजमल वो किसे कहते हैं? जिसमें क्या हो? इबहाम हो। और उसके लिए क्या चाहिए? बयान चाहिए, उसको बयान चाहिए। तो हम कहते हैं एक है मुतलक और एक है मुजमल। मुजमल पर तो अमल नहीं हो सकता जब तक बयान ना आ जाए, लेकिन मुतलक पर तो अमल हो सकता है। जैसे कुरान के अंदर इसकी मिसाल है भाई। कुरान के अंदर कोई अगर शख्स गलती से मोमिन को कत्ल कर दे तो कुरान में अल्लाह फरमाते हैं मन कतल मोमिनन खाता अन, जिसने गलती से किसी मोमिन को कत्ल किया, फतहरीरु रकबतिन मोमिनतिन, तो एक मोमिन गुलाम को आजाद करे, एक मोमिन गुलाम या बांदी को आजाद करे। यहां पर रकबा जिक्र है, रकबा गुलाम मुराद है, गुलाम हो या बांदी हो। और रकबा के साथ मोमिना की कैद है कि कैसा गुलाम होना चाहिए? मोमिन हो, चाहे गुलाम हो या बांदी हो, लेकिन मोमिन होना चाहिए। मालूम हुआ अगर मोमिन नहीं तो वो गुलाम काफी नहीं। तो यह है देखो मुकैद, मुकैद। और एक है मुतलक, एक मुतलक जिसमें कोई कैद जिक्र ना हो। मैंने तफसील बयान कर दी, मसलन जैसे कसम का कफारा कुरान में जिक्र है, वहां सिर्फ तहरीर रकबा का जिक्र है, वहां मोमिना की कैद साथ नहीं है। इसी तरह कफारा जिहार का जिक्र कुरान में है, वहां भी तहरीर रकबा का जिक्र है, मोमिना की साथ कैद नहीं है। तो देखो वहां रकबा मुतलक है, वो मोमिना के साथ मुकैद नहीं। मालूम हुआ मुतलकन जो भी गुलाम आजाद कर दिया जाए, चाहे मोमिन हो चाहे काफिर हो, चाहे मर्द हो चाहे औरत हो, चाहे बच्चा हो चाहे बूढ़ा हो, जिसको भी आजाद कर दिया जाए कफारा अदा हो जाएगा। लेकिन कत्ले खता के अंदर वहां हर गुलाम आजाद करने से कफारा अदा नहीं होगा, बल्कि क्या जरूरी है कि वो मोमिन गुलाम हो। फिर मोमिन होने के बाद वो आम है, चाहे मर्द हो चाहे औरत हो, चाहे बच्चा हो चाहे बूढ़ा हो, हर हाल में कफारा अदा हो जाएगा। तो देखो बाज जगह रकबा मुतलक आया था और बाज जगह रकबा मुकैद आया है। और मुतलक पर अमल हो सकता है या नहीं हो सकता? फतहरीरु रकबतिन, एक गुलाम आजाद करो, अमल हो सकता है या नहीं? तो देखा, मालूम हो मुतलक पर अमल हो सकता है, मुजमल पर तो अमल नहीं हो सकता जब तक बयान ना आए, और मुतलक पर तो अमल हो सकता है। बात समझ में आ गई? ये मसला जिक्र हो रहा था, दो गवाहों ने गवाही दी और वो कहते हैं कि हमें पता नहीं किस चीज के जरिए कत्ल किया है, किस चीज के जरिए कत्ल किया है कातिल ने। तो इस सूरत में ये मुतलक कत्ल की गवाही दे रहे हैं, तो ये मुतलक है, मुजमल नहीं है, मुजमल नहीं है। और मुतलक पर तो अमल हो सकता है, लिहाजा मुतलक पर अमल हम अमल करेंगे और कत्ल साबित हो गया। अलबत्ता कत्ल के फिर दो हुक्म हैं, एक कत्ल की सूरत में किसास आता है और एक कत्ल की सूरत में दियत आती है। तो कम से कम हुक्म कत्ल का क्या कि उसमें क्या आएगी? दियत। और ज्यादा से ज्यादा क्या है? किसास है। तो जो ज्यादा से ज्यादा है वो तो साबित नहीं होगा, लेकिन जो कम अज कम है वो तो यकीनी है, उससे कम तो कोई हुक्म है ही नहीं कत्ल के अंदर, तो लिहाजा वो दियत साबित हो जाएगी जो कम से कम है। बात समझ में आ गई? कयास तो क्या तकाजा करता था कि आलाए कत्ल बयान नहीं किया तो कुछ भी नहीं साबित होना चाहिए, कातिल को कोई सजा नहीं मिलनी चाहिए, क्योंकि पता ही नहीं है कत्ल कौन सा है, कत्ले आमद है या शिबह आमद है। आमद हो तो उसमें किसास आता है, शिबह आमद हो तो उसमें दियत आती है। अब जब आलाए कत्ल का नहीं पता तो हमें नहीं पता क्या हुक्म आना है यहां पर, ये कौन सा कत्ल है। तो कयास तो ये तकाजा करता है कि यहां कुछ भी साबित नहीं होना चाहिए, लेकिन इस्तेहसानन उस कातिल पर दियत आ जाएगी, क्योंकि ये जो इन्होंने गवाही दी ये मुतलक है, मुजमल नहीं। मुजमल होती फिर तो उस पर अमल मुमकिन न था, लेकिन मुतलक पर तो अमल हो सकता है। चुनांचे मुतलक पर अमल किया गया और कत्ल का जो कम से कम और हल्के से हल्का हुक्म था वो दियत वाला, वो यहां पर आ गया। देखिए भाई, व इन शहीदा बिकतलिही, और अगर उन दो गवाहों ने उस शख्स के कत्ल की गवाही दी, व काला, और दोनों ने कहा, जहिल ना आलतहू, कि हम ला इलम है आलाए कत्ल से, तजिबुद्दियतु, तो दियत वाजिब होगी। अलकियास अल्लाह यजिब शय, उन कियास तो यह है कि कोई चीज वाजिब ना हो, लिअन्न हुक्म अलकत्ल यख्तलिफु बिख्तिलाफिल आलती, इसलिए क्योंकि कत्ल का हुक्म बदलता है आले के बदलने से। वजहुल इस्तेहसान, इस्तेहसान की वजह यह है कि इन्नहुम शहीदू बि मुतलकिल कत्ल, कि इन्होंने मुतलक कत्ल की गवाही दी है, मुजमल कत्ल की गवाही नहीं दी, इन्होंने मुतलक कत्ल की गवाही दी है। वल मुतलक लैसा बि मुजमल, और मुतलक जो है वो मुजमल नहीं होता। फयसबुतु अकल्लु मिन मुजबिही वहुवा दियतु, तो साबित हो जाएगा जो कम है कत्ल के मुक्तजा में से। जो कत्ल का मुक्तजा, कत्ल का मुक्तजा या तो किसास होता है या दियत, तो कत्ल के मुक्तजा में से जो कम है दूसरे के मुकाबले में वो साबित हो जाएगा, और वो क्या है, दियत। तो कहते हैं फयसबुतु अकल्ल मिन मुजबिही, तो साबित हो जाएगा वो जो कम है कत्ल के मुक्तजा में से वो साबित हो जाएगा। वह हुआ दियतु, और वो दियत है। वतजिबु फी मालिही, और ये जो दियत वाजिब होगी ये उस कातिल के माल में वाजिब होगी, आकिला पर नहीं। क्यों? क्योंकि कत्ले आमद है, कत्ले आमद है, जानबूझकर कत्ल किया है, और आकिला कत्ले आमद की दियत नहीं उठाते भाई, वो उन पर नहीं आती। लिअन्नहुल अस्लु फिल कत्ल अल आमदी, क्योंकि यही जाबता है कत्ले आमद में, क्योंकि यही जाबता है कत्ले आमद में कि वो कातिल पर वाजिब होती है वो दियत। फला यतहम्मलुहुल आकिलतु, तो उसको आकिला नहीं बर्दाश्त करेंगे, वो नहीं इसको उठाएंगे। व इन अकर कुल्लु मिनर रजुलैनी बिकत्लि ज़ैदिन व क़ाल अल वलीयु क़त्लतुमाहु फलहु क़त्लुहुमा वलौ क़ामत बय्यिनतुन बिक़त्लि ज़ैदिन अमरन व उख़रा बिक़त्लि बकरिन इय्याहु वद्दअ अल वलीयु क़त्लहुमा लगता। सूरत मसला यह कि दो आदमियों ने ज़ैद के कत्ल का इकरार किया, दो इकरार करने वालों ने ज़ैद के कत्ल का इकरार किया, तो याद रखिए जो इकरार करने वाला है वो है मुकिर, मुकिर्रुन इसमें फाइल है इकरार करने वाला, और जिसके लिए इकरार किया जाए उसको मुकर्रुन लहू कहते हैं, मुकर्रुन इसमें मफ़ूल है, मुकर्रुन लहू जिसके लिए इकरार किया गया। तो देखिए दो आदमियों ने ज़ैद के कत्ल का इकरार किया तो वो हुए मुकिर, इकरार करने वाले, और जो वली मक्तूल है वो हुआ मुकर्रुन लहू, उसके लिए इकरार किया, अब वो इनसे क्या कर सकता है, क़िसास ले सकता है, तो वो हुआ मुकर लहू भाई। अब सूरत मसला ये कि दो आदमियों ने कत्ल का इकरार किया, एक कहता है ज़ैद को मैंने कत्ल किया है, दूसरा कहता है कि ज़ैद को मैंने कत्ल किया है, और वो जो मुकर लहू यानी वली मक्तूल है वो कहता है तुम दोनों ने ज़ैद को कत्ल किया है, तो वो इन दोनों से क़िसास ले सकता है, इन दोनों से क़िसास ले सकता है। सूरत समझ में आ गई। तो देखिए यहां पर वो उनके पूरे इकरार को बातिल नहीं कर रहा, पूरे इकरार की तकजीब नहीं कर रहा। एक ने क्या कहा था, ज़ैद को मैंने कत्ल किया, दूसरे ने कहा ज़ैद को मैंने कत्ल किया, गोया दोनों के कहने का मतलब यह है, एक कह रहा है कि मैंने अकेले ने ज़ैद को कत्ल किया है, और दूसरा भी कह रहा है कि मैंने अकेले अकेले ज़ैद को कत्ल किया है, मेरे साथ और कोई नहीं था। और वली मक्तूल ने सिर्फ उनको रद्द किया है अकेले होने में, उनके कत्ल का जो इकरार है उसको रद्द नहीं कर रहा, यह नहीं कहा कि तुमने कत्ल नहीं किया, सिर्फ कि किस चीज की उसने नफी कर दी, अकेले होने की नफी की कि तुमने अकेले अकेले नहीं किया बल्कि तुम दोनों ने मिलकर किया है, तो इसकी वजह से वो उनका इकरार लगव नहीं होगा, उन्होंने खुद इकरार किया है, तो दोनों को किसास में कत्ल किया जाएगा। इसके मुकाबले में अगर दो गवाह आकर ये कहते, ये था इकरार वाला मसला, अब है गवाही का मसला। दो गवाह आ गए, एक गवाह आकर कहता है कि जैद ने अमर को कत्ल किया है, जैद ने अमर को
कत्ल किया,
यानी जैद कातिल है और अमर मकतूल, और दूसरा गवाह कहता है कि बकर ने अमर को कत्ल किया है, यानी बकर कातिल है और अमर मकतूल है, और वली मकतूल कहता है कि जैद और बकर दोनों ने अमर को कत्ल किया है। तवज्जो है, एक गवाह ने क्या कहा कि अमर को किसने कत्ल किया, जैद ने, और दूसरे गवाह ने क्या कहा कि अमर को किसने कत्ल किया, बकर ने, और वली मकतूल जो है वो कहता है कि अमर को जैद और बकर दोनों ने कत्ल किया है। तो याद रखिए, इस सूरत में ये गवाही लग्व हो जाएगी, दोनों की गवाही लग्व हो जाएगी। देखो वही मसला इकरार में आया था, एक ने कहा था मैंने अकेले कत्ल किया है, दूसरे ने कहा था मैंने अकेले ने कत्ल किया है, और वली मकतूल ने क्या कहा कि तुम दोनों ने कत्ल किया है, तो वहां दोनों को किसास में कत्ल करवा सकता है। लेकिन यही मसला जब गवाही के अंदर आ गया, एक गवाह कहता है कि इस मकतूल को जैद ने कत्ल किया है, दूसरा गवाह कहता है कि इस मकतूल को बकर ने कत्ल किया है, और वली मकतूल कहता है कि जैद और बकर दोनों ने कत्ल किया है, तो दोनों की गवाही लग्व हो जाएगी। भाई दोनों की गवाही लग्व हो जाएगी। भाई क्यों? इसलिए क्योंकि वो जो दोनों गवाही दे रहे हैं, तवज्जो से सुनना, वो दोनों जब गवाही दे रहे हैं, गवाह एक किसकी गवाही दे रहा है, किसने कत्ल किया, जैद ने, और दूसरा क्या गवाही दे रहा है कि किसने कत्ल किया, बकर ने, तो दोनों हुए गवाह, शाहिद, शाहिद उनमें से हर एक क्या है, शाहिद, और जिसके लिए गवाही दी उसको कहते हैं मशहूद लहू, उसको क्या कहते हैं, मशहूद उन लहू, जिसके लिए गवाही दी गई, तो मशहूद लहू यानी जो वली मकतूल है उसने इन गवाहों की तकजीब कर दी, इनको झुटला दिया, क्या कहा कि दोनों ने कत्ल किया है। जब दोनों ने कत्ल किया तो पहले गवाह को भी झूठला दिया, उसने तो क्या कहा था अकेले जैद ने कत्ल किया है, दूसरे गवाह ने तो कहा था अकेले बकर ने कत्ल किया, उसको भी क्या किया, झूठला दिया। और याद रखो, जब मशहूद लहू गवाह को झूठलाता है तो गोया वो उसको फासिक करार दे रहा है, क्या करार दे रहा है, बात समझ में आ गई, गोया मशहूद लहू गवाह को फासिक करार दे रहा है, और आप जानते हैं कि गवाह फासिक हो तो गवाही कबूल नहीं की जाती, तो शहादत के अंदर तकजीब करना, गवाह को झुटलाना, वो उसको फासिक करार देना है, और गवाह फासिक हो तो गवाही उसकी कबूल नहीं की जाती, लिहाजा यहां दोनों की गवाही लग्व हो जाएगी। तो जाब्ता क्या कि अगर मशहूद लहू क्या करे, शाहिद की, भाई उसी के लिए तो गवाही दे रहे हैं, किसके लिए गवाही दे रहे हैं, वो मशहूद लहू के लिए, यानी उसी के गवाह हैं, वो ही लेकर आया उनको और उसी के लिए गवाही दे रहे हैं, और वो ही क्या कर रहा है, इस गवाही में उनकी तकजीब कर रहा है, तो गोया उनको क्या करार दे रहा है, फासिक। तो गवाह की तकजीब करना ये उसको फासिक करार देना है, और फासिक की गवाही तो काबिले कबूल नहीं, तो गोया वो खुद ही उनकी गवाही रद्द कर रहा है। फिर सुनो ये गवाही वाली सूरत, मशहूद लहू वो जो दो गवाह हैं उनकी पूरी गवाही की तकजीब कर रहा है या गवाही के कुछ हिस्से की तकजीब कर रहा है,
कुछ
तो वजह है, उन दोनों ने क्या, एक ने क्या कहा था गवाही वाले मसले में, एक गवाह कहता है कि जैद ने कत्ल किया, दूसरा गवाह क्या कहता है बकर ने कत्ल किया है, और मशहूद लहू क्या कहता है दोनों ने कत्ल किया है। मालूम हुआ कत्ल जैद ने किया, इसकी नफी नहीं की, बल्कि अकेले जैद ने किया, इसकी नफी कर दी, और दूसरे गवाह ने क्या कहा था अकेले बकर ने कत्ल किया है, तो बकर के कत्ल करने की तो उसने तकजीब नहीं की, लेकिन अकेले बकर के कत्ल करने की तकजीब कर दी। तो यहां देखो, वो मशहूद लहू पूरी गवाही की तकजीब नहीं कर रहा, उसके कुछ हिस्से की तकजीब कर रहा है, लेकिन मशहूद लहू जब गवाह के कुछ हिस्से की भी तकजीब कर दे तो गोया वो उनको फासिक करार दे रहा है, और फासिक होने की सूरत में तो गवाह की गवाही काबिल कबूल, यूं कहो फिर सुनो, वो उनकी तकजीब कर रहा है, उनको झूठा करार दे रहा है, उनको और गवाह सच्चा होना चाहिए झूठा होना चाहिए?
सच्चा।
गवाह तो सच्ची होनी चाहिए, तो जब उसने झूठा करार दिया तो गोया उनको फासिक करार दे दिया, और जब फासिक करार दे दिया तो फासिक की तो गवाही काबिले कबूल नहीं। तो जिस हिस्से की तकजीब की वो तो था ही, उसकी तो की तकजीब, दूसरा हिस्सा जो था गवाही का वो भी लगव हो गया, लिहाजा अब इसकी वजह से जैद और बकर से किसास नहीं लिया जा सकता। बात समझ में आ गई? जबकि इकरार की सूरत में, इकरार की सूरत में एक आदमी ने कहा मैंने जैद को कत्ल किया है, दूसरा कहता है मैंने जैद को कत्ल किया है, और मुकर लहू क्या कहता है कि तुम दोनों ने कत्ल किया है, तो उसने पूरे इकरार की तकजीब की या कुछ हिस्से की तकजीब की?
कुछ
हिस्से की तकजीब की। पहले इकरार करने वाले ने भी कहा मैंने अकेले ने कत्ल किया है, तो उसने अकेले होने की नफी की, कत्ल करने की नफी नहीं की। और दूसरे इकरार करने वाले ने भी कहा मैंने अकेले ने कत्ल किया है, तो उसने अकेले होने की तो तकजीब की लेकिन कत्ल की तकजीब नहीं की। और जाब्ता यह है कि मुकिर, मुकिर इकरार करने वाला जो है उसके कुछ हिस्से की अगर तकजीब कर दी जाए तो उससे उसका फासिक होना लाजिम नहीं आता, उसका बाकी का जो इकरार है वो लगव नहीं होता। जिस हिस्से की तकजीब नहीं की वो इकरार उसी तरह है, और उसने तो क्या कहा था मैंने भी कत्ल किया है, और दूसरे ने कहा मैंने भी कत्ल किया है, और तो इन दोनों से वो किसास ले सकता है। देखिए भाई कहते हैं वह इन अकर्रा कुल्लु मिनर रजुलैनी बिकत्ली ज़ैदिन, अगर इकरार किया दो आदमियों में से हर एक ने बिकत्ली ज़ैदिन ज़ैद को कत्ल करने का, वकाल अल वली, और वली जो था यानी वली किसास कह लें या वली मकतूल जो था उसने कहा कत्ल तो माहू कि तुम दोनों ने उसको कत्ल किया है, फलहू कत्लुहू मा, तो इस वली को इख्तियार है उन दोनों को कत्ल करने का यानी किसास में। वलव कामत बैयना तुम बिकतली ज़ैदिन अमरन, अगर एक बैयना यानी एक गवाही कायम हो गई बिकतली ज़ैदिन के ज़ैद ने कत्ल किया है अमरन अमर को, वह उखरा बिकतली बकरिन इयाहू, और दूसरी गवाही कायम हुई कि बकर ने कत्ल किया है ज़ैद को, वदअल वली युकतलहुमा, और वली ने दावा कर दिया कतलहुमा इन दोनों के कत्ल करने का कि दोनों ने कत्ल किया है, लगाता तो दोनों गवाहियां लगव हो जाएंगी। लिअन्नफिस सानी, इसलिए क्योंकि दूसरी सूरत में जो गवाही वाली सूरत थी उसमें तकजीब अल मशहूदी लहू शाहिद फी बाजी मा शाहिद लहू, उसमें झुटलाया है मशहूद लहू ने गवाह को, फी बाजी मा शहीद लहू, बाज उसके अंदर जो उसने गवाही दी थी इसके लिए मशहूद लहू ने झुटलाया है। तर्जमा समझ में आ रहा है कि लिअन्नफिसानी तकजीब अल मशहूदी लहू शाहिदा, कि दूसरी सूरत में मशहूद लहू ने झुटलाया है गवाह को, फी बाजी मा शहीद लहू, बाज उसके अंदर जो उसने गवाही दी इसके लिए, वहादा युबतिलु शहादतहू, और ये मशहूद लहू का उसको झुटलाना ये उसकी गवाही को बातिल कर देता है। भाई क्यों बातिल करता है? कहते हैं लिअन्न तकदीब तफसीकुन, इसलिए क्योंकि उसका झुटलाना ये तफसीक है यानी उसको फासिक करार देना है, और आप जानते हैं कि फासिक की गवाही मकबूल नहीं। वफिल अव्वली, और पहली सूरत में वो जो इकरार वाली थी, कहते हैं वफिल अव्वली और पहली सूरत में तकजीब अल मुकर्री लहुल मुकिर फी बाजी मा अकर्र बिही, पहली सूरत में तकजीब अल मुकर्री लहू, झुटलाना है मुकर लहू का, किसको झुटलाया? अल मुकिर, किसको? मुकिर इकरार करने वाले को झुटलाया, फी बाजी मा अकर्र बिही, उसके बाज में जिसका उसने इकरार किया, वो जो कुछ जो इकरार किया था उसके बाज को झुटलाया, वह हुआ इन्फिरादुहू फिल कत्ली, और वो बाज क्या था? वह हुआ इन्फिरादुहू फिल कत्ली, वो उसका कत्ल में अकेले होना था। इकरार करने वालों में से हर एक ने तो क्या कहा था मैं कत्ल में अकेला था, तो कत्ल करने में नहीं झुटलाया, अकेला होने के अंदर झुटलाया। यह माना है कि वो जो बाज जिसका उसने इकरार किया उसको झुटलाया था, और वो बाज जिसको झुटलाया वो क्या था? वह हुन फिरा दुहू फिल कत्ली, वो उसका कत्ल में अकेला होना था, इसको उसने झुटलाया। वहादा ला युबतिलु लिकरारा, और ये उसके इकरार को बातिल नहीं करता। भाई गवाह का तो आदिल होना जरूरी है, गवाह का तो
आदिल,
मुकिर का तो आदिल होना जरूरी नहीं है, कोई आदमी किसी दूसरे के लिए माल का इकरार करे, मैंने इसका 1,00,000 रुपया देना है, तो वो उसको काजी के पास ले जाकर माल वसूल कर सकता है कि काजी साहब इसने लोगों के सामने इकरार किया था कि इसने मेरा 1,00,000 रुपया देना है। अब वहां काजी ये नहीं देखेगा कि इकरार करने वाला कौन है, आदिल है या आदिल नहीं है। भाई तो गवाहों में आदिल होने की शर्त है, मुकिर में आदिल होने की शर्त नहीं है, और गवाहों को झुटलाना वो उनको फासिक करार देना है, लेकिन इकरार करने वाले को झुटलाना ये तो उसको फासिक करार देना नहीं है, इससे वो फासिक नहीं बनते। भाई आगे देखिए, कहते हैं वल इबरतु लिहालति रमी लालिल वसूली, और एतबार जो है फेंकने की हालत का है, लालिल वसूली न के पहुंचने की हालत का। सूरत मसला यह कि एक शख्स ने दूसरे शख्स को तीर मारा, और वो मुसलमान को तीर मारा, तीर चलाते वक्त वो जो जिसको तीर मार रहे हैं वो मुसलमान है, लेकिन तीर अभी हवा में था, जैसे ही इसने चलाया, मसलन वो काफी फासले पर है, 1-2 या 3 सेकंड, 1-2 सेकंड शायद लग जाए कम से कम, और अगर बुलंदी से है तीर चला रहा है तो बुलंदी से तो तीर बहुत दूर तक चला जाएगा, फिर मसलन छोटी सी पहाड़ी वगैरह से तो हो सकता है 2-3 सेकंड कम से कम तो मिल जाए, और इन्हीं लम्हों में उस दूसरे ने कलिमा कुफर कह दिया तो मुर्तद हो गया, और मुर्तद तो मुबाहुद्दम होता है, उसको तो कत्ल किया जाता है, तो अब उसको तीर जाकर लगा, तो जब उसने तीर चलाया था वो मुसलमान था, और जब उसको तीर लगा तो वो मुर्तद हो चुका है। तो किस हालत का एतबार करें? अगर तीर चलाने की हालत का एतबार करें तो तीर किस पर चला रहा है?
मुसलमान
पर, और मुसलमान की तो दियत वाजिब होती है। और तीर लगने की हालत का एतबार करें तो तीर जिस वक्त लगा वो तो मुर्तद हो चुका है, मुबाहुद्दम हो चुका है, उस मुबाहुद्दम जो हो उसके कत्ल की वजह से तो दियत वाजिब नहीं होती। तो इमाम साहब फरमाते हैं कि तीर मारने की हालत का एतबार है, कातिल के फेल का एतबार है, जिस वक्त उसने तीर चलाया उस वक्त वो दूसरा शख्स मुसलमान था, लिहाजा दियत वाजिब होगी। ज़ाब्ता समझ में आ गया? यह माना है, कहते हैं वल इबरतु लिहालति रमी लालिल वसूली, और एतबार जो है वो तीर चलाने की हालत का है, लालिल वसूली ना के पहुंचने की हालत का। फतजिबुद्दियतु अला मन रमा मुस्लिमन, पस दियत वाजिब होगी उस शख्स पर जिसने मुसलमान को तीर मारा, फरतद्दा फिर वो मुसलमान मुर्तद हो गया। अल्लाह हम सब की हिफाजत फरमाए भाई, ईमान के साथ अल्लाह हमें कब्रों तक पहुंचा दे भाई। फरतद मुर्तद हो गया, फवा साला फिर तीर उसको लगा जाकर फिर तीर उस तक पहुंचा। हादा इंदा अबी हनीफा रहिमहुल्लाह, ये इमाम साहब के नजदीक है। वा इंदा हुमा ला यजिबु शैउन, साहिबैन फरमाते कि कोई भी चीज वाजिब नहीं होगी, दियत वाजिब नहीं होगी। इस बिल इर्तिदाद सकता तकव्वुमुहु, साहिबैन फरमाते हैं कि देखो जब इसने तीर मारा था, तीर तो इसने मुसलमान को मारा, और मुसलमान तो मुतकव्विम है, उसकी कीमत कितनी है? 100 ऊंट है भाई। मुसलमान तो मुतकव्विम है, उसकी दियत आएगी, 100 ऊंट है उसकी कीमत। इसने तीर चलाया तो वह मुतकव्विम था, लेकिन जब उसने कलिमा कुफर कहा मुर्तद हो गया तो उसने अपना तकव्वुम खुद ही खत्म कर दिया, अपनी कीमत उसने खुद ही क्या कर दी? 100 से 0 कर दी, 100 के बजाय अपनी कीमत क्या कर दी? 0 कर दी। तो तीर जब लगा तो उसकी कीमत 0 हो चुकी थी भाई, और लिहाजा उसकी जब कीमत नहीं तो अब कोई दियत वगैरह भी वाजिब नहीं होगी। कहते हैं ये इसी तरह है जैसे कोई शख्स किसी दूसरे को दूसरे शख्स का हाथ काट दे, और पीछे मसला आप पढ़ चुके हैं, और वो मरने से पहले क्या कर दे? उस हाथ काटने वाले को माफ कर दे, और फिर उसी जख्म की वजह से ये शख्स इंतकाल कर जाए, तो इस सूरत में उस पर दियत वाजिब नहीं होती। कहते हैं वाइंदहुमा ला यजिबु शैउन, और साहिबैन के नजदीक उस पर कोई चीज वाजिब नहीं होगी। इस बिल इर्तिदाद सकता तकव्वुमुहु, इसलिए क्योंकि मुर्तद होने की वजह से उसका तकव्वुम जो है वो साकित हो गया, उसकी कीमत साकित हो गई। फसारा मुबरिअन लिर्रामियन मुजबिही, तो ये ऐसे ही हो गया, फसारा गोया के वो मुबरिअन वो माफ करने वाला है, लिर रामी तीर फेंकने वाले को, अनमूज भी ही उस रमी के मुक्तजा से। اس رمی کے مقت اس رمی کے جو بھی حکم آتا ہے یعنی قصاص یا دیت آنی تھی, گویا تیر لگنے سے پہلے ہی اس نے اس رمی کے موجب یعنی مقتضا کو معاف کر دیا ہے. تو یہ فسار مبرئن للرامی عن موجبہ, تو وہ معاف کرنے والا ہوا تیر مارنے والے کو اس رمی کے مقتضا سے اس کے حکم سے. کما اذا ابرأ بعد الجرح قبل الموت, جیسے کہ وہ معاف کر دے زخمی ہونے کے بعد موت سے پہلے, جیسے مجروح کو کیا کر دے, جو شخص زخمی ہوا تھا وہ مرنے سے پہلے دوسرے کو معاف کر دے, تو جیسے وہاں اس کے معاف کر دینے کا اعتبار ہے اور دیت نہیں آتی, تو یہاں پر بھی دیت نہیں آئے گی. لہو امام صاحب کی دلیل یہ ہے کہ ان المرمی الیہ حالت الرمی متقوم. رما یرمی کا معنی تیر پھینکنا, اور رامی رامی یہ ہے تیر پھینکنے والا. مرمیون الیہ, مرمیون اس میں مفعول ہے, مرمیون الیہ جس کی طرف تیر پھینکا گیا, جس کو تیر مارا گیا. تو لہو امام صاحب کی دلیل یہ ہے کہ ان المرمی الیہ حالت الرمی متقوم, کہ مرمی الیہ یعنی جس کو تیر مارا گیا تھا, حالت الرمی تیر مارنے کی حالت میں یعنی جس وقت اس نے اس کو تیر مارا تھا, متقوم اس وقت وہ متقوم تھا, اس کی قیمت تھی. تو اعتبار رمی کی حالت کا ہے, پہنچنے کی حالت کا اعتبار نہیں, اور رمی کے وقت تو متقوم تھا, تو لہذا اس کا اعتبار ہے اور دیت واجب ہوگی. مسئلہ سمجھ میں آ گیا. والقیمت لسید عبد رما الیہ, اس والقیمت کا عطف ہے پچھلے متن میں جو آیا تھا فتجب الدیت, تو یہ ادیت پر عطف ہے. فتجب الدیت, اب ادیت کی جگہ القیمت رکھتے ہیں, فتجب القیمت پس قیمت واجب ہوگی, لسید عبد ایسے غلام کے آقا پر, رما الیہ جس کی طرف اس نے تیر مارا. صورت مسئلہ یہ, ایک شخص کا غلام ہے, کسی شخص نے اس غلام کو تیر مارا, تیر ابھی ہوا میں ہے, تیر چلایا ہی تھا کہ ادھر آقا نے غلام کو کہا جاؤ میں نے تمہیں آزاد کیا, اور پھر جا کر تیر لگا, پھر جا کر تیر لگا. تو اب اس کی وجہ سے کیا حکم ہوگا؟ اگر دیکھا جائے رمی کے وقت تو وہ غلام ہے, رمی کے وقت
غلام ہے,
اور جب تیر لگا تو وہ آزاد ہو چکا, تو رمی کے وقت کا اعتبار کیا جائے تو غلام ہے, اور غلام کو کوئی ہلاک کرے تو اس کی قیمت دینا پڑتی ہے آقا کو, اور جب تیر لگا وہ تو آزاد تھا, اور آزاد آدمی جو ہے جب وہ اس کو کوئی قتل کرے قصاص یا دیت اس کا حق ہوگا. اگر رمی کا اعتبار کریں تو عوض کا حقدار کون؟ آقا. توجہ ہے, اگر رمی کے وقت کا اعتبار کریں تو عوض کا حقدار آقا, اور اگر تیر کے لگنے کے وقت کا اعتبار کریں تو عوض کا حقدار وہ غلام ہے. تو ضابطہ ذکر ہو چکا کہ کس وقت کا اعتبار کیا جائے گا, پیچھے آیا تھا والعبرۃ لحالت الرمی لا للوصول, اعتبار کس حالت کا ہے؟ رمی کی حالت کا اعتبار ہے, تیر پہنچنے کی حالت کا اعتبار نہیں, اور رمی کے وقت یہ کیا تھا؟ غلام, اور غلام اس نے آقا کا مال ضائع کر دیا, تو اب اس قاتل پر اس غلام کی قیمت واجب ہو گئی, وہ قیمت اس غلام کے مالک کو ادا کرے گا. بات سمجھ میں آ گئی. یہ معنی ہے والقیمت ای تجب القیمت, قیمت واجب ہوگی, لسید عبد ایسے غلام کے آقا کے لیے, رما الیہ جس کی طرف اس شخص نے تیر پھینکا, فاعتقہ پھر آقا نے اس کو آزاد کر دیا, فوصل پھر اس کو تیر لگا. ھذا عند ابی حنیفۃ و ابی یوسف رحمہم اللہ, یہ شیخین رحمہم اللہ کے نزدیک ہے. وقال محمد رحمہ اللہ فضل ما بین قیمتہ مرمیا الى غیر مرمی. امام محمد رحمہ اللہ فرماتے ہیں کہ یہاں پورے غلام کی قیمت نہیں آئے گی, بلکہ ایک غلام ہے غیر مرمی الہ اور ایک غلام ہے مرمی الہ بئی, تو دونوں کی قیمتوں میں جو فرق ہے وہ آقا کو دینا پڑے گی. توجہ ہے، ایک غلام ہے مرمی الیہ، ایک غلام ہے غیر مرمی الیہ بھائی، تو دونوں کی قیمتوں میں جو فرق ہے تو وہ دینا پڑے گا. ایک مثلا وہی غلام عام حالت میں وہ غیر مرمی الیہ ہے، کسی نے اس کی طرف تیر نہیں چلایا ہوا تو وہ غیر مرمی الیہ ہے، عام غلام عام حالت میں، اس کی قیمت مثلا 1000 درہم ہے. کتنی قیمت ہے؟
1000 درہم.
اور ایک غلام ہے مرمی الیہ، جس کی طرف کوئی تیر مار رہا ہے بھائی، تیر مار رہا ہے، تو یہ مرمی الیہ غلام ہوا اور اس کی قیمت کم ہوگی، ظاہر سی بات ہے. دیکھو صورت یوں سمجھو، ایک شخص اور اس کے دشمن کا کہیں آمنا سامنا ہو گیا. اب وہ جو دشمن ہے وہ ذرا اونچی جگہ پر ہے، اور یا یوں کو وہ دو چار افراد ہیں، وہ اب ان پر تیر چلاتے ہیں، وہ دشمن جو تیر چلا رہے ہیں دوسری طرف، کس کے ساتھ کس پر تیر چلا رہے ہیں؟ آقا ہے اور اس کا غلام ہے، توجہ ہے، آقا اور اس کے غلام پر تیر چلا رہے ہیں. آقا تو بچ کے نکل گیا، ایک طرف دور ذرا جا کر کسی چیز کے پیچھے چھپ گیا، اور وہ غلام اب بالکل درمیان میدان کے بیچ میں ایک درخت یا ایک جھاڑی ہے، اس کے پیچھے کھڑا ہو گیا، اور وہ ادھر سے مسلسل تیر مار رہے ہیں، توجہ ہے، تیر مار رہے ہیں. اب غلام پتہ نہیں بچتا ہے یا نہیں بچتا، بچتا ہے یا
نہیں بچتا.
وہاں سے نکلے گا تو درمیان میں چند قدم اس کو تیروں کے سامنے سے گزرنا پڑے گا، پتہ نہیں وہاں سے نکلتا یا نہیں بچ کے، اور وہ مسلسل تیر مار رہے ہیں. اب ظاہر سی بات ہے اس غلام میں خریداروں کی رغبت کم ہو جائے گی. تو ایک عام غلام ہے، عام حالت میں غلام کتنے کا تھا؟ 1000 کا. لیکن اس حالت میں، اس حالت میں بھی وہ آقا تو اب مثلا چھپا ہوا ہے دیوار وغیرہ کے پیچھے، اس کو تو کوئی خطرہ نہیں تیر لگنے کا، لیکن سامنے چند قدم کے فاصلے پر غلام جھاڑی یا درخت کے پیچھے ہے، اور وہ مسلسل نشانے لگا رہے ہیں کہ یہ یہاں سے نکل کرنا جائے، اس کو کسی طرح مار دیں، اس کے غلام کو، اس دشمن کو نقصان پہنچا دیں. اب اس حالت میں ایک آدمی اگر خریدتا ہے، وہ کہتا ہے چلو کہ یہ غلام اگر میں خرید لوں، ابھی میں خرید لوں تو سستا مل جائے گا، اگر یہ بچ گیا تو سارا مال بچ جائے گا. تو اس حالت میں وہ آقا کو کہتا ہے بھئی آپ کا یہ غلام تو 1000 کا ہے، لیکن پتہ نہیں یہ بچتا ہے یا نہیں بچتا، وہ اس کو تیر مار رہے ہیں، اگر بیچنا چاہتے ہو میں 500 درہم میں خریدنے کو تیار ہوں. آقا سوچتا ہے کہ پتہ نہیں یہ تو بچتا ہے یا نہیں بچتا، چانچے وہ تیار ہو جاتا ہے، کہتا ہے ہاں بھئی میں تمہیں کتنے میں بیچتا ہوں. تو دیکھا یہ غلام تھا غیر مرمی الیہ، اس وقت تھا یہ 1000 کا، اور ایک غلام جو مرمی الیہ ہے جس کی طرف تیر مارے جا رہے ہیں وہ کتنے کا ہو چکا ہے؟ 500 کا گویا ہو چکا ہے. تو فرق کتنا ہوا؟ 500 کا فرق آ گیا کل. تو یہ جو فرق آیا ہے قیمت میں جو زائد ہے، یوں کہو 500 نہیں، یوں کہو وہ شخص کہتا ہے میں اس کو 400 میں خریدوں گا. کتنے میں خریدوں گا؟
400
میں. میں یہ خریدنے کو تیار ہوں اگر آپ بیچتے ہیں. آقا کہتا ہے بھائی اگر تیر لگ گئے تو بالکل ہی ختم ہو جائے گا، لہذا چلو 400 بھی غنیمت ہیں اگر مجھے مل جائیں. وہ 400 میں اس کو بیچنے کو تیار ہو جاتا ہے. تو دیکھو ایک غلام ہوا مرمی الیہ، اس وقت اس کی قیمت کتنی تھی؟ 1000. اور ایک ہے مرمی الیہ، اب اس کی قیمت کتنی ہے؟ 400 ہے. 400 ہے، 400. تو دونوں میں فرق کتنا ہوا؟ 600 کا. تو امام محمد رحمہ اللہ فرماتے ہیں کہ یہ 600 زمان دے گا یہ شخص. کون سی صورت جو یہاں متن میں ذکر ہو رہی ہے؟ کون سی صورت؟ ایک شخص نے دوسرے شخص کے غلام پر تیر چلایا، تیر چلاتے وقت وہ غلام تھا اور تیر ابھی لگا نہیں تھا کہ آقا نے اس کو آزاد کر دیا. تو اب شیخین رحمہم اللہ کیا فرماتے ہیں؟ تیر مارنے کی حالت کا اعتبار ہے، اور تیر مارتے وقت تو یہ غلام تھا، لہذا پورے غلام کی قیمت کس کو دینا پڑے گی؟ آقا کو. امام محمد رحمہ اللہ فرماتے ہیں نہیں، پورے غلام کی قیمت نہیں دیں گے، یہ غلام مرمی الیہ ہو اور غیر مرمی الیہ ہو، ان دونوں کے درمیان جو فرق ہے، جو زائد ہے، وہ دینا پڑے گا. جو زائد وہ فرق دینا پڑے گا. اور کتنا فرق ہے یہاں پر؟ 600 کا. تو 600 درہم جو ہیں وہ آقا کو دینے پڑیں گے. امام محمد رحمہ اللہ فرماتے ہیں اس کے تیر چلانے کی وجہ سے غلام کی قیمت 600 گر گئی. توجہ ہے جی. امام محمد رحمہ اللہ فرماتے ہیں اس کے تیر چلانے کی وجہ سے غلام کی قیمت 600 درہم گری ہے، لہذا 600 درہم اس کو زمان دینا پڑے گا. اور جب تیر لگا وہ اس وقت تک تو آزاد کر چکا تھا. توجہ ہے. امام محمد رحمہ اللہ کی دلیل سمجھ میں آ رہی ہے؟ امام محمد رحمہ اللہ کیا فرماتے ہیں؟ भाई देखो ना, जब तीर चलाया वो क्या था, गुलाम था, और जब तीर लगा वो क्या था, आजाद था। इमाम मोहम्मद रहमतुल्लाह फरमाते हैं जब तीर लगा वो तो आजाद है, जब आजाद है तो कीमत तो आका को मिलनी ही नहीं चाहिए, उसका हकदार तो गुलाम खुद है, उसका हकदार तो खुद है। लिहाजा वो फरमाते हैं कि तीर चलाते वक्त तो ये गुलाम था, तीर चलाते वक्त, और तीर चलाने से गुलाम की कीमत कितनी गिर गई, 600 गिर गई, 600। तो तीर चलाते ही गुलाम की कीमत 600 गिर गई, चाहे अभी वो उसने आजाद नहीं किया था, लेकिन 600 का नुकसान मालिक को हो गया, लिहाजा वो जमान देना पड़ेगा। अब बात समझ में आ गई। तो कहते हैं وقال محمد رحمه الله اور امام محمد رحمه الله فرماتے ہیں فضل ما بين قيمته مرميا الى غير مرمي فضل کا معنی زائد ہونا یا بچ جانا اور امام محمد رحمه الله فرماتے ہیں کہ شیخین رحمه الله نے کیا فرمایا اس پر زمان کیا آئے گا اس غلام کی قیمت دینا پڑے گی کیونکہ تیر مارتے وقت جو ہے وہ اس تیر مارتے وقت वो गुलाम था और उस हालत का एतबार है। जबकि इमाम मोहम्मद रहमतुल्लाह फरमाते हैं कि यहां पर तीर मारने की वजह से गुलाम की कीमत कम हो गई, तो जितनी गुलाम की कीमत कम हुई है वो उस आका को बतौर जमान के देना पड़ी, वो देना पड़ेगी। وقال محمد رحمه الله और इमाम मोहम्मद रहमतुल्लाह फरमाते हैं فضل ما بين قيمته مرميا الى غير مرمي कि वो जो जायद हो उस गुलाम की कीमत में मरमी होने और गैर मरमी होने के दरमियान जो कीमत का फर्क है, जो जायद है, जो बच जाते हैं, वो उस तीर मारने वाले पर जमान आएगा, वो किसको देना पड़ेगा, आका को देना पड़ेगा। कहते हैं वल जज़ाउ अला मुहरिमिन रमा सैदन फहल्ला फवसला ला अला हलाल। सूरत मसला ये, आप जानते हैं कि जब इंसान हालत एहराम में होता है, हज या उमरे के लिए एहराम बांधता है, तो उस पर बहुत सी पाबंदियां लागू हो जाती हैं। मसलन वो अपने बाल नहीं काट सकता, नाखून नहीं काट सकता, वो बीवी से सोहबत नहीं कर सकता, और इसी तरह शिकार नहीं खेल सकता। तो सूरत ये कि एक शख्स जो था वो हालत एहराम में था, और इस हालत में तो शिकार खेलना मना, और उसने एक शिकार पर इसी हालत में तीर चलाया, लेकिन तीर लगने से पहले पहले वो हलाल हो गया, वो क्या हो गया,
हलाल
हो गया। तो इस सूरत में तीर मारने की हालत का एतबार है इमाम साहब के नजदीक, और तीर मारते वक्त तो वो हालत एहराम में था, लिहाजा उस पर जजा आएगी, तो उस पर जजा आएगी उसी जानवर का मिसल जो उसने शिकार किया है। भाई सूरत समझ में आ गई। अब ये होगा कैसे, याद रखो एहराम से आदमी निकलता है जब वो अपने सर के बाल कटवा ले, या सर के बाल हलक करवा ले, या सारे बाल छोटे करवा ले। तो अब निकलेगा कैसे, तीर चलाते वक्त वो मुहरिम था, और जब तीर लगा तो वो हालत एहराम से निकल चुका था, और एहराम से तो कैसे निकलता है, सर के बाल उस्तरे से मुंडवा ले, या सर के सारे बाल क्या कर ले, छोटे करवा ले। तो तीर चलाने और लगने में इतना वक्फा कैसे होगा भाई, तवज्जो है भाई। सूरत यूं बना ले, मसलन एक शख्स, दूसरा शख्स उस्तरे के साथ इसके बाल साफ कर रहा है, और इसी हालत में उसने तीर चला दिया, और रुबो बाल कट गए, रुबो के करीब बाल कट गए, तो वो एहराम से निकल गया, एहराम से निकल गया। तो लिहाजा वो उस्तरा उस फिर रहा था, कुछ बाल पहले ही साफ कर चुका है, तो कुछ बाल पहले ही साफ कर चुका है, और थोड़ी सी मकदार और साफ हो जाएगी तो वह एहराम से निकल जाएगा, लेकिन उससे पहले ही उसने तीर चला दिया, इधर उसने तीर चलाया उधर साथ ही उसने उस तरह फेरा, साथ हो उतने बाल कट गए, जिसकी वजह से क्या हुआ, वो एहराम से निकल गया। सूरत समझ में आ गई। दूसरी सूरत, एक शख्स हलाल था यानी बगैर एहराम के था, और हलाल आदमी के लिए तो शिकार जायज है, उसने शिकार पर तीर चलाया, और शिकार को तीर लगने से पहले ही इसने एहराम बांध लिया, क्या किया, एहराम बांध लिया, तो क्या अब इस पर जजा आएगी, कहते हैं नहीं, एतबार किस चीज का है, तीर चलाने का है, और तीर चलाते वक्त तो ये हलाल था, तो लिहाजा इस पर कोई जजा नहीं। फिर आपके जहन में सवाल आएगा, तीर चलाते वक्त एहराम में नहीं था, اور تیر لگنے سے پہلے حالت احرام میں آ گیا. کیا مطلب؟ وہ دو چادریں باندھ لی اس نے, اتنا ٹائم تو نہیں ہوگا کہ اس میں کیا کر لے, وہ دو چادریں باندھ لے. تو یاد رکھو احرام وہ دو چادروں کا نام نہیں ہے, احرام وہ پابندی والی حالت کا نام ہے. پابندی والی حالت کا نام ہے, وہ دو چادروں کا نام نہیں. لیکن اس حالت میں چونکہ سلے ہوئے کپڑے پہننا بھی منع ہوتے ہیں, چادریں پہننا پڑتی ہیں دو, ایک تہ بند کے طور پر اور ایک اوپر انسان اوڑھنے کے لیے لے لیتا ہے, تو اس لیے ان کو بھی احرام کہہ دیتے ہیں ان چادروں کو. ورنہ حقیقت میں وہ چادروں کا نام احرام نہیں, وہ پابندیوں والی حالت کا نام احرام ہے. اور پابندیوں والی حالت تب شروع ہوتی ہے جب انسان تلبیہ کے ساتھ نیت کر لے احرام کی. تلبیہ بھی کہہ لے, وہ جو حج میں پڑھا جاتا ہے لبیک اللہم لبیک, اور ساتھ نیت بھی کر لے احرام کی. دونوں چیزیں جب ہو جائیں گی تو پھر محرم بن جائے گا. اب چاہے سلے ہوئے کپڑے کیوں نہ اس نے پہنے ہوں, جب وہ تلبیہ بھی پڑھ لے گا اور نیت بھی احرام کی کر لے گا تو محرم بن گیا. محرم اگرچہ اس نے سلے ہوئے کپڑے کیوں نہ پہنے ہو, لیکن اس حالت میں تو سلے ہوئے کپڑے پہننا منع ہے, تو اگر زیادہ دیر تک پہنے گا تو پھر اس پر دم آ جائے گا بھائی. تو صورت اب کیسے بنا لے کہ تیر مارتے وقت یہ حلال تھا اور تیر جب لگا حیوان کو تو اس وقت تک یہ محرم ہو چکا تھا, یعنی اس وقت اس نے درمیان میں اس نے نیت کر لی احرام کی. تلبیہ وہ پڑھ چکا تھا, صرف کیا باقی تھی؟ تلبیہ اور نیت دونوں آئیں گے نا. تلبیہ بھی پڑھے لبیک اللہم لبیک بھی پورا پڑھ لے اور نیت بھی احرام کی کر لے کہ میں احرام کی نیت کرتا ہوں, تو احرام شروع ہو جائے گا. تو تلبیہ بھی گویا وہ پڑھ چکا تھا, صرف نیت باقی تھی. اس نے تیر چلایا اور چلانے کے بعد ساتھ ہی کیا کر لی؟ احرام کی نیت بھی کر لی. یا اللہ میں احرام کی نیت کرتا ہوں عمرے کے لیے, یا میں احرام کی نیت کرتا ہوں حج کے لیے, تو ساتھ ہی اس نے یہ نیت بھی کر لی اور ساتھ ہی وہ محرم بن گیا. اب صورت سمجھ میں آ گئی. تو کہتے ہیں ول جزا او ای, اس کا عطف بھی پیچھے وہ جو قیمت آیا تھا اور پیچھے جو دیت آیا تھا. ای فتجب الجزا او, جزا واجب ہوگی علی محرمین, ایسے محرم پر. رما سیدن, جس نے شکار پر تیر چلایا. فحل, پھر وہ حلال ہو گیا یعنی احرام سے نکل گیا. فوصل, پھر تیر پہنچا شکار کو. لا علی حلال, اور جزا واجب نہیں ہوگی اس شخص پر جو حلال ہو. رما ہو, اور اس نے شکار کو تیر مارا. فاحرما, پھر احرام باندھ لیا. فوصل, پھر تیر پہنچا. سورت سمجھ میں آ گئے. ولا یزمن من رما مقضیا علیہ برجم فرجع شاہدہ فوصل. صورت مسئلہ یہ کہ ایک شخص تھا, شادی شدہ تھا, اور چار گواہوں نے گواہی دی قاضی کے پاس کہ قاضی صاحب اس نے زنا کیا ہے, تو قاضی نے اس کے خلاف فیصلہ کر دیا اسے رجم کرنے کا, رجم کرنے کا. اور چنانچہ جب رجم کرنے کا فیصلہ ہو گیا تو وہ مباح الدم بن گیا. مباح الدم بن گیا بھئی, اب پتھر مار مار کر اس کو قتل کیا جائے گا, مباح الدم ہو چکا ہے. اس حالت میں ایک شخص نے اس کو تیر مارا اور ابھی تیر اس کو لگا نہیں, تیر چلاتے وقت یہ کیا ہے؟ مباح الدم. ابھی تیر اس کو لگا نہیں, تیر ہوا میں ہے کہ ایک گواہ جو ہے اس نے رجوع کر لیا کہ قاضی صاحب مجھ سے غلطی ہو گئی, میں نے جھوٹی گواہی دی تھی. تو گواہ کے منحرف ہوتے ہی اس وہ پھر محفوظ الدم بن گیا. کیا بن گیا؟ محفوظ الدم بن گیا. لیکن یہ وہ تو تیر چلا چکا ہے, اب جا کر اس کو تیر لگا تو کیا تیر چلانے والے پر زمان آئے گا؟ کہتے ہیں نہیں, اعتبار کس حالت کا ہے؟ تیر چلانے کا ہے, اور جس وقت اس نے تیر چلایا تھا وہ مباح الدم تھا. یہ مانا ہے ولا یزمن, اور ضامن نہیں ہوگا من رما مقضیا علیہ برجمین. ولا یزمن, اور ضامن نہیں ہوگا من, وہ شخص کہ رما مقضیا علیہ برجمین, کہ جس نے تیر مارا اس شخص کو کہ مقضیا علیہ, کہ اس کے خلاف فیصلہ کر دیا گیا تھا. برجمین, کس چیز کا؟ رجم. اس شخص نے تیر مارا اس شخص کو جس کے خلاف رجم کا فیصلہ ہو چکا تھا. فرجع شاہدہ, تو پھر اس کے گواہ نے رجوع کر لیا. فوصل, پھر تیر اس کو پہنچا. تو اس پر کوئی زمان نہیں, کیونکہ جب تیر چلایا تھا تو وہ مباح الدم تھا بھائی. وحل صید رماہ مسلم. صورت مسئلہ یہ, ایک مسلمان نے شکار پر تیر چلایا, اور تیر ہوا میں ہے کہ وہ مجوسی بن گیا. اللہ ہم سب کی حفاظت فرمائے بھائی, ہم سب کا خاتمہ اللہ ایمان پر فرمائے بھائی. تو وہ مجوسی بن گیا, غیر مسلم بن گیا, کوئی کلمہ کفر کہہ دیا, دائرہ اسلام سے خارج ہوا. اب یہ تیر جا کر اس شکار کو لگا, تو کیا یہ شکار حلال ہے یا حرام ہے؟ تو کہتے ہیں اعتبار کس حالت کا ہے, تیر چلانے کی حالت کا, اور تیر چلاتے وقت تو یہ مسلمان تھا, لہذا یہ شکار حلال ہے. اس کا برعکس کر لیں, ایک مجوسی تھا, اس نے شکار پر تیر چلایا اور تیر ابھی ہوا میں ہے کہ اس نے کہا لا الہ الا اللہ محمد رسول اللہ, مسلمان ہو گیا, اور پھر جا کر وہ تیر لگا اس شکار کو, تو اب یہ شکار کھانا حلال ہے یا حرام ہے؟ تو کہتے ہیں کس حالت کا اعتبار ہے, تیر چلانے کی حالت کا, اور تیر چلاتے وقت تو وہ مجوسی تھا, لہذا وہ شکار حرام ہوگا. کہتے ہیں وحل صیدن, اور حلال ہے ایسا شکار, رماہ مسلم, دیکھو نکرہ کے بعد فعل آیا, اور حلال ہے ایسا شکار, رماہ مسلم, جس کو مسلمان نے تیر مارا, فتمجس, پھر وہ مسلمان جو ہے وہ مجوسی ہو گیا. نعوذ باللہ, ہم اللہ کی پناہ مانگتے ہیں بھائی, ہم اللہ کی پناہ مانگتے ہیں یعنی مجوسی ہونے سے. فوصلا, پھر وہ تیر اس کو شکار کو جا کر لگا, تو یہ حلال ہے. پیچھے آیا تھا نا وحل صیدن, یہ شکار حلال ہے. لا ما رماہ مجوسیون, وہ شکار حلال نہیں ہے جس کو مجوسی نے تیر مارا. فاسلما, پھر مسلمان ہو گیا وہ مجوسی. فوصلا, پھر تیر جا کر اس کو لگا. لان المعتبر حالت الرمی, اس لیے کیونکہ اعتبار حالت رمی کا ہے بھائی. بات سمجھ میں آ گئی, چلیے بس کریں بھائی, بس بھائی. ھذا ھو المرام, واللہ اعلم بحقیقت الکلام.